आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
प्रभु प्रिय श्रोता मित्र, प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी अनि आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। श्रोता, अघिल्लो दिनमा हामीले पवित्र धर्मशास्त्र बाइबल अध्ययन हिब्रो 1-3 अध्यायसम्म हेरिरहेका थियौं र आज हामी हिब्रू 4 अध्यायबाट शुरू गर्न गइरहेका छौं। आज हामी खालि 4 अध्याय 1-11 पदबाट अध्ययन गर्नेछौ। येशु यहोशू भन्दा श्रेष्ठ अर्थात उत्तम हुनुहुन्छ। हजुर, 4 अध्यायका पहिला 2 पदहरू सन्देह गर्ने कुरा, शंका गर्ने कुराको चेतावनीको निरन्तरता हो जुन हिब्रू 3 अध्यायमा दिइएका थिए। हिब्रू 4 अध्याय 1 पदमा यस प्रकार लेखिएको छ, यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदा छँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नहोस्। हिब्रूको पुस्तकको लेखक निरन्तर यी हिब्री विश्वासीहरूलाई, यहुदी विश्वासीहरूलाई प्रभुसँग बनिरहन आग्रह गर्दछन्। उसले तिनीहरूलाई लगातार चुनौती दिइरहेका छन्। हामी डराउ। हजुर, हामीलाई यहाँ लेखक भन्छन्, यसकारण परमेश्वरको विश्राममा प्रवेश पाउने प्रतिज्ञा छँदा छँदै हामी होशियार रहौं र तिमीहरूमध्ये कोही पनि त्यस प्रतिज्ञादेखि वञ्चित नरहोस्। श्रोता, यस अध्यायमा विश्रामको बारेमा धेरै कुरा बताउन लेखक गइरहेका छन्। विश्राम शब्द यहाँ 8 प्रयोग भएको छ। त्यहाँ विभिन्न प्रकारका विश्रामहरू छन्, जस्तै विश्राम दिन वा सृष्टिको कार्यको विश्राम, कनान विश्राम। यहाँ लेखक कनान विश्रामको बारेमा कुरा गरिरहेका छन्। उसले विश्वासीहरूलाई भनिरहेका छन्, डराओ किनभने तिमीहरू यसको चुकाउन चाहँदैनौ। आज कति विश्वासीहरू त्यस विश्रामलाई चुकाइरहेका छन्। मसीहा मित्र, विश्वासी मित्र, के तपाईँलाई थाहा छ कि ख्रिष्टमा विश्वास गर्नु र उहाँमा विश्वास लिनु भनेको के हो? अनि 2 पदमा भनिएको छ, किनकि हामीलाई पनि तिनीहरूलाई जय सुसमाचार प्रचार गरिएको हो, तर सुनेको वचनले तिनीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन्। यहाँ चाहिँ उद्धारको विश्राम छ, अर्थात उद्धारकर्ताको रूपमा ख्रिष्टलाई भरोसा वा विश्वास गर्ने कुराको विश्राम। तिनीहरूले सुसमाचार सुने तर तिनीहरूले त्यसमा विश्वास गरेनन्। त्यसपछि निम्न पदहरूमा हामी देख्छौ, ख्रिष्ट यहोशू भन्दा उत्तम श्रेष्ठ हुनुहुन्छ। मोसाले मिश्रको मुलुकबाट इसरायलको सन्तानको अगुवाई गरि निकाले, तर उसले तिनीहरूलाई प्रतिज्ञाको मुलुक कनानमा अगुवाई गरेर ल्याउन सकेनन्। यहोशूले तिनीहरूलाई त्यस मुलुकमा अगुवाई गरि ल्याए, तर हामी यहाँ देख्दछौ कि उसले तिनीहरूलाई विश्राम दिन सकेनन्। तिनीहरू धेरैले कहिले पनि विश्रामको पत्ता लगाउन पाएनन्। तिनीहरूले कहिले पनि वास्तवमा त्यस मुलुकमा आफ्ना अधिकारहरू ओगटेनन्। संसार, शरीर र शैतानले तिनीहरूको निम्ति दिनलाई परमेश्वरसँग भएका धेरै आशिषहरू लुटी लग्यो। तपाईँ र म निच, तुच्छ, भ्रष्ट संसारमा रहेका छौं। यो संसार अनुग्रहको मित्र संगी होइन, यो विश्वासीहरूको मित्र अर्थात संगी होइन। हामी धेरैले यसको अहिलेसम्म पत्ता लगाएका छैनौं। अनि 3 पदमा भनिएको छ, किनकि हामी विश्वास गर्नेहरू चाहिँ त त्यस विश्राममा प्रवेश गर्छौं जसो उहाँले भन्नुभएको छ, यसैले मैले आफ्नो क्रोधमा यसरी शपथ खाए, मेरो विश्राममा तिनीहरू कहिले पस्ने छैनन्। यद्यपि उहाँका कार्यहरू संसारको उत्पत्तिदेखि नै पूरा भइसकेका थिए। यहाँ लेखक उद्धारको विश्रामको छलफल गरिरहेका छन्, अर्थात ख्रिष्टमा विश्वास गर्ने कामको विश्राम। म तपाईँलाई एउटा प्रश्न सोध्न चाहन्छु, यदि तपाईँ एकजना मानिसलाई जान्नुहुन्थ्यो जो आफैले विश्वासी मसीहा हुँ भनी अंगीकार गर्थ्यो, स्वीकार गर्थ्यो, जसलाई वास्तवमा तपाईँ विश्वास गर्नुहुन्थ्यो कि तिनी नयाँ जन्म पाएको विश्वासी नै हुन्, अनि अकस्मात मसीहा जीवन जिउन छोडे र संसार जस्तै काम गर्न लागे, व्यवहार गर्न लागे, यदि तिनी मण्डलीमा जान छोडे, प्रभुको काममा दिन छोडे, अन्य मसी क्रियाकलापमा भाग लिन छोडे, तपाईँ सोच्नुहुन्छ कि उसले के आफ्नो उद्धारको गुमाए त? यदि तपाईँ त्यो व्यक्ति भए के तपाईँ सोच्नुहुन्छ कि के तपाईँले आफ्नो उद्धार गुमाउनु भयो? यदि तपाईँ सोच्नुहुन्छ कि यस्तो महसुस गर्नुहुन्छ कि यसले तपाईँलाई आफ्नो उद्धार गुमाउन लगाउँछ भने, म तपाईँलाई भनौँ, तपाईले वास्तवमा आफ्नो हृदयभित्र उहाँलाई विश्वास गर्नुभएको छैन। तपाई विश्वास गरिरहनु भएको छ कि ती क्रियाकलापहरू तपाईँका उद्धारमा थपिन्दछन् वा उद्धारको निम्ति काम गर्दछ, तर तिनीहरू त्यसो हुँदैन। तपाईले पूर्ण रूपमा ख्रिष्टलाई विश्वास गर्नुपर्छ। मलाई अबुझै नगर्नुहोला, म विश्वास गर्दछु कि यदि तपाईँ ख्रिष्टको विश्वास गरिरहनु भएको छ भने तपाईँ यी कामहरू गर्नुहुनेछ। तर ती कुराहरू गरेर वा ती कामहरू गर्ने कुरासँग तपाईँको मुक्ति र उद्धारको निम्ति गर्नुपर्ने कुनै सरोकार छैन, लेनदेन छैन। मित्र, के तपाईँ वास्तवमा विश्राममा प्रवेश गर्नुभएको छ? चार पदमा लेखिएको छ, किनकि उहाँले अरू कुनै ठाउँमा सातौं दिनको विषयमा यस किसिमले भन्नुभएको छ, परमेश्वरले सबै कार्यहरूबाट सातौं दिनमा विश्राम लिनुभयो। यो चाहिँ विश्राम दिन हो। परमेश्वर सातौं दिनमा विश्राम लिनुभयो, त्यो विश्रामको दिन थियो। तर आज यो विश्राम दिनको तपाईँ र म पालन गर्दैनौ। के तपाईँ वास्तवमा आज वास्तविक विश्राम दिनमा प्रवेश गर्नुभएको छ? के तपाईँलाई थाहा छ कि खालि ख्रिष्टलाई तपाईँको उद्धारको लागि विश्वास गर्नु भनेको के हो? के तपाईँ अरू कुनै कुरालाई विश्वास र भरोसा गरिरहनु भएको छ? के त्यो उहाँ हुनुहुन्छ? के तपाईँ विश्राममा प्रवेश गर्नुभएको छ? मेरो एकजना असल डाक्टर मित्र हुनुहुन्छ, जसले शनिबारलाई विश्रामको दिनको रूपमा पालन गर्थे, मान्थे। हामी एकसाथ टेबल टेनिस खेल्ने गर्थ्यौं। एक दिन टेबल टेनिस खेलेपछि हामी एक ठाउँमा बस्यौं अनि हामीले आपसमा विश्राम दिनको बारेमा तर्क गर्न शुरू गर्यौं। उसले मलाई हेरेर भने, साथी, के तपाईँ विश्राम दिन पालन गर्नुहुन्छ? मैले भने, हा, निश्चय नै। उसले फेरि मतिर हेरेर भने, कुन दिन? मैले उसलाई भने, शनिबार, आइतबार, सोमबार, बुधबार, बिहिबार र शुक्रबार। उसले मलाई भने, साथी, तिम्रो मतलब के हो? हजुर, मैले हिब्रूहरूको निम्ति पत्रको म जुन तरिकामा बुझ्दछु, अहिले विश्राम दिन चाहिँ तपाईँ र म रहेको अनुग्रहको दिन हो, अनि ख्रिस्ट उहाँ क्रुसमा मर्नुभयो र पुनरुत्थान हुनु भएपछि स्वर्गीयमा उक्लि जानुभयो र पिताको दाहिने हातमा बस्नु भएको छ। उहाँ थाक्नु भएकोले गर्दा बस्नु भएन, तर किनभने उहाँले तपाईँ र मेरो उद्धारको काम पूरा गरिसक्नुभयो, त्यसैले उहाँले मलाई भन्नुहुन्छ, तिमी ममा विश्राम ल्याऊ। मसँग हरेक दिन विश्राम दिन छ, ल्याऊ। मसँग हरेक दिन विश्राम दिन छ, म ख्रिस्टमा विश्राम लिन्छु। त्यो डाक्टर मित्र मलाई छक्कै परेर हेरे अनि यो कुरामा विश्वास गरे, हरेक दिन हाम्रो विश्राम दिन हो। पद पाँच र छमा यस प्रकार लेखिएको छ, र फेरि यसै खण्डमा उहाँले भन्नुभयो, मेरो विश्राममा तिनीहरू कहिले पस्ने छैनन्, कसै कसैलाई प्रवेश गर्न अझै बाँकी नै छ, र तिनीहरू जसलाई अघि अघि सुसमाचार प्रचार गरिएको थियो तिनीहरू आफ्ना अनज्ञाकारिताले गर्दा पस्न सकेनन्। मित्र, यो अविश्वासले तपाईँलाई उद्धारको विश्राम लुट्दछ, त्यसले तपाईँलाई सन्तोष वा सन्तुष्टको विश्राम लुट्दछ, त्यसले तपाईँलाई त्यो आशिषको लुट्दछ जुन परमेश्वर तपाईँलाई दिन सक्नुहुन्छ। ओ मित्र, उहाँ हामीलाई अद्भुत विश्राम दिन चाहनुहुन्छ। अनि सात पदमा लेखिएको छ, फेरि परमेश्वरले आज भनी एक दिन ठहराउनु भएको छ, जब उहाँले धेरै समयपछि दाऊद्वारा अघि भनिए झैं भनिएकै कुरा फेरि भन्नुभयो, आज तिमीहरूले उहाँको शब्द सुन्यो भने तिमीहरूका हृदय कठोर नपार। श्रोता, उनी भोलि भनिरहेका छैनन्, तर आज नै तपाईँ र मेरो लागि दिन हो। आज, हजुर, बिल्कुल अहिले, चाहे तपाईँ जहाँसुकै हुनुहोस्, तपाईँ आफ्नो घडीमा हेर्नुहोस्, अहिले कति बजेको छ? हजुर, यो उद्धारको दिन हो। अहिले, बिल्कुल अहिले, तपाईँ उद्धारको निम्ति उहाँलाई भरोसा अनि विश्वास गर्न सक्नुहुन्छ। आज यदि तिमीले उसको आवाज सुन्यौ भने आफ्नो हृदय कठोर नपार। अनि आठ पदमा लेखिएको छ, किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नु हुने थिएन। यहोशू उद्धारकर्ताको लागि पुरानो नियम वा हिब्रू शब्द हो, अनि येशु चाहिँ ग्रीक वा नयाँ नियम शब्द हो, जुनको अर्थ हो उद्धारकर्ता। भनिएको छ, किनकि यहोशूले तिनीहरूलाई विश्राम दिएका भए त परमेश्वरले पछिबाट अर्को दिनको विषयमा भन्नुहुने थिएन। जब यहोशू वृद्ध उमेरको अवस्थामा पुगे, त्यस समयमा पनि अझै त्यहाँ धेरै मुलुक विजय गर्नु पर्ने थियो। जति परमेश्वरले तिनीहरूलाई मुलुकको प्रतिज्ञा गर्नुभएको थियो ती सबै तिनीहरूले त्यस बेलासम्म ओगटेका थिएनन्, कब्जा गरेका थिएनन्। इसरायलका मानिसहरू तिनीहरूको निम्ति परमेश्वरले सास्नुभएका सम्पूर्ण आशिषहरूमा प्रवेश गरेका थिएनन्। यहोशू तिनीहरूको निम्ति त्यसको पूरा प्राप्त गर्न वा ओगट्न योग्य भएनन्। तर मेरो श्रोता, यदि तपाईँ ख्रिष्टलाई विश्वास गर्नुहुन्छ भने परमेश्वरले वर्तमान दिनको कनानमा प्रवेश गराउन सक्नुहुन्छ, जुनमा त्यहाँ तपाईँको जीवनमा आनन्द र आशिष र फल हुनेछ। ओ, आज हामीलाई त्यसको कति धेरै आवश्यक छ। यसलाई कुन कुराले लुट्दछ हामीबाट? अविश्वासले। नौ पदमा लेखिएको छ, यसकारण परमेश्वरका जनहरूका निम्ति सबातको विश्राम बाँकी नै छ। यहाँ लेखक भविष्यतिर आउँदैरहेका छन् जब सबै परमेश्वरका मानिसहरूले स्वर्गीय विश्रामको पाउन गइरहेका छन्। स्वर्गीय पूर्ण सन्तुष्ट वा सन्तोषको वास्तविक आनन्द र वास्तविक आशिषको स्थान हुनेछ। लेखिएको छ नौ पदमा, यसकारण परमेश्वरका जनहरूका निम्ति सबातको विश्राम बाँकी नै छ। अनि दश पदमा लेखिएको छ, किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ, जसरी परमेश्वरले आफ्नो परिश्रमदेखि विश्राम लिनुभयो। मित्र, अहिले यो विचारधारणा लिनुहुँदैन, जब परमेश्वर सातौं दिनमा विश्राम लिनुभयो उहाँ यो भन्दै बस्नुभयो, ओ म अति धेरै थाके। हजुर, हामी जब कुनै काम धेरै गर्दछौं हामी थाक्छौं, तर यस प्रकारको विश्रामको विचार यहाँ कति पनि छैन। यहाँ विचार यो हो, पूर्णताको विश्राम। सृष्टिको काम पूरा भयो, त्यसपछि परमेश्वरले कहिले पनि सृष्टिको काम गर्नुभएको छैन। यो सत्य हो कि यो विश्व ब्रह्माण्डमा धेरै परिवर्तनहरूले स्थान लिइरहेका छन्। श्रोता, तपाईँ र म त्यस्तो विश्वमा रहेका छौं, ब्रह्माण्डमा रहेका छौं, जहाँ सृष्टिको काम पूरा भएको छ। सिर्फ नयाँ सृष्टिमा उहाँको काम बाहे, त्यो नयाँ सृष्टि कलवारीको क्रुसमा र पेन्टिकोस्टको दिनमा सुरु भयो। दोस्रो कुरन्ती 5:17 पदले भन्छ, यदि कुनै मानिस ख्रिस्टमा छ भने उनी नयाँ सृष्टि हुन्, पुराना कुराहरू बिति गए, हेर सबै कुरा नयाँ बनेका छन्। परमेश्वरका सन्तानहरू मात्र ती कुराहरू हुन् आज ख्रिस्टमा विश्वासद्वारा परमेश्वरमा सृष्टि गरिरहनु भएको छ। अनि त्यहाँ विश्राम छ जुन उहाँले तिनीहरूलाई प्रतिज्ञा गर्नुभएको छ। परमेश्वरले स्वर्गीय विश्रामको प्रतिज्ञा गर्नुभएको छ। मेरो मित्र, उहाँ अहिले पनि हामी आफै स्वयंको आनन्द भोग गरेको चाहनुहुन्छ। हामीले हाम्रा जीवनको आनन्द भोग गर्नुपर्छ। त्यही नै यहाँ लेखकले कुरा गरिरहेका छन्। परमेश्वरले विश्राम लिनुभयो, उहाँले आफ्नो परिश्रम वा कामहरूबाट विश्राम लिनुभयो र उहाँले पूरा काम गरिसक्नु भएको छ। त्यसकारण तपाईँले आफ्नो उद्धारको निम्ति केही काम गर्न कोसिस नगर्नुहोस्। उहाँले तपाईँ र मेरो निम्ति सबै काम, सबै कुरा पूरा गर्नुभयो। जब हामी ख्रिष्ट विश्वास गर्दछौ हामी उहाँमा नयाँ सृष्टि बन्दछौ। अनि 11 पदमा लेखिएको छ, यसकारण हामी त्यस विश्राममा प्रवेश गर्नलाई प्रयत्न गरौं र त्यस्तै किसिमको अनज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्। मलाई लाग्छ परमेश्वरको सन्तान कहाँ आउन सक्ने सर्वोच्च सन्तोष वा सन्तुष्ट यो हो कि उनी परमेश्वरको इच्छामा छन्, परमेश्वरको काम गरिरहेका छन् र उहाँलाई भरोसा गरिरहेका छन् र उहाँमा विश्राम लिइरहेका छन्। त्यो अद्भुत महिमित स्थान हो जहाँ परमेश्वर तपाईँ र मलाई आएको चाहनुहुन्छ। मरियम त्यस स्थानमा आइन्, तिनी येशूको चरणमा बसिन् जब मार्था भान्सा घरमा भाँडा बर्तनसँग खानपानसँग व्यस्त थिइन्। मार्था ख्रिस्टलाई सेवा गर्न चाहन्थे, तर तिनलाई कति पनि थाहा थिएन कि वास्तविक विश्राम के थियो। तिनले सम्भवत निर्णय गरिन् कि येशूले असल असल र विभिन्न आइटमका भोजन पनि दिने, अनि तिनले त्यसको निम्ति चाँडै नै गर्ने मनसायले व्यस्त भइन्। तर सायद कुनै कुनै बर्तनहरू भाँडाकुँडाहरू सफा नभएकोले गर्दा वा त्यस बेला तुरन्तै कुनै न कुनै सामान वा मार मसला नभएताएकोले गर्दा अन्तिममा व्याकुल भई क्रोधित भइन्। तर मरियम चाहिँ केही काम नगरी येशूको चरणमा बसिरहेकी थिइन्। तिनले पहिले नै आफ्नो काम गरिसकेकी थिइन्। हामीले आफ्नो सन्तुष्ट वा सन्तोष येशुको चरणमा बस्ने कुरामा पत्ता लगाउन सिक्नु आवश्यक छ। मित्रहरू, पद एघारको अन्तिम खण्डमा लेखिएको छ, नत्र त्यही अविश्वासको नमूना अनुसार कुनै मानिस अर्थात त्यस्तै किसिमको अनज्ञाकारिताद्वारा कोही पनि पतित नहोस्। मित्र, तपाईलाई त्यो विश्रामको यो संसारमा लुट्न सक्ने एउटै कुरा छ, त्यो अविश्वास। अनि मित्र, मेरो सधैँ यही प्रार्थना छ, हे परमेश्वर, तपाईलाई परमेश्वरप्रति विश्वास भरोसा गर्नमा सहायता गर्नुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने, प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 8470-35679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
जाने हो महा बग्ने देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्गीय देशमा बग्ने देशमा जाने हो महा देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्ग देशमा यात्री हो गाई गोठको प्रभु बिर्सी सखी बन्ने साथी हो कलवरीको कथा बिर्सी कहाँ जाने यात्री हो गाई गोठको प्रभु बिर्सी स्वाति बन्ने साथी हो प्रभु येशु मुक्ति दाता जीवन दिने पानीलाई क्षमा मागे अघि बढ जीवनको प्रभुलाई दूध देशमा जाने हो हाम्रो प्रभुलाई भन्छु सत्य जीवनलाई फेरि आउने राजालाई संसारको न्यायकर्ता यीशु हाम्रो प्रभुलाई नलुकाउ है तिम्रो पाप खोलिदेऊ यो जीवनलाई इमानदारी आज्ञाकारी बनाइदेऊ यो जीवनलाई बदले देशमा जाने हो बदले देशमा प्रतिज्ञाको देशमा जाने हो हाम्रो स्वर्ग देशमा समा